र श्रोताहरू, उक्त सन्देशपछि अब नेपालतर्फ लागौँ र नेपालको दैलेख जिल्लामा हालै 19 वर्षीय तुलसी साईको मृत्युले अन्तर्राष्ट्रिय संचार जगतमा पनि चर्चा पाएको छ। साई छोपडी प्रथा अनुसार महिनावारी भएको समयमा घरभन्दा बाहिरको गोठमा सुतिरहेकी थिइन्। त्यस भगत एउटा विषालु सर्पले उनलाई टोकेको थियो। छेउमै रहेको स्वास्थ्य शिविरहरूमा विष विरुद्धका औषधि नभएका कारण उनको उपचार हुन सकेन। गत हप्ताको शुक्रबार बिहान साईको मृत्यु भएको थियो। नेपालको खासगरी सुदूरपश्चिमी जिल्लाहरूमा छोपडी प्रथा अझै कायम रहेको छ। यस प्रथा अन्तर्गत महिनावारी भएका महिलाहरूले घरबाट अलग्गै बनाइएको छोपडी गोठहरूमा आफ्नो समय बिताउने गर्छन्। घरमा बस्दा अशुद्ध हुने, भान्सा र देवताका थानहरू छुने डरले यसरी उनीहरू अलगिनु परेको त्यहाँको सामाजिक मान्यता रहेको छ। यसको अर्थ महिनावारी सुरु भएको किशोर अवस्थादेखि नै यो प्रथा अन्तर्गत त्यहाँका महिलाहरूले महिनामा 5 दिन छोपडीको गोठमा बिताउनु पर्ने हुन्छ। यसै सन्दर्भमा मैले नेपालमा महिनावारी सम्बन्धी जनचेतना जगाउन सक्रिय रहनुभएकी राधा पौडेलसँग कुरा गरेको थिएँ। सबैभन्दा पहिले मैले उहाँलाई तुलसी साईको यसरी छोपडी गोठमा सुतेको अवस्थामा साँपले टोकी मृत्यु भएपछि त्यहाँ उनको आफन्तजन र स्थानीयबाट कस्तो प्रतिक्रिया आएको छ भनी सोधेको थिएँ।
मैले बुझेअनुसार चाहिँ खास म यो घटना घट्नुभन्दा धन्नै 9 दिन अगाडि म त्यही ठाउँमा थिएँ। अनि मैले बुझेअनुसार चाहिँ उहाँको बुवा हुनु हुँदैन, आमा मात्रै हुनुहुन्छ। उहाँ चाहिँ महिनावारी भएको बेलामा आफ्नो घरमा चाहिँ गोठ नभएको भएर अलिकति नजिकै मामा घर छ, मामा घर गएर बस्ने गर्नुहुन्छ मामा घरको गोठमा भन्ने सुनेको होइन। अब यसले चाहिँ कस्तो एउटा नै हल्लाएको छ के महिनावारी। मैले चाहिँ छाउपडी भनेको चाहिँ फार वेस्ट र मिड वेस्टमा मात्रै छ भन्दिनँ। यो चाहिँ जहाँ जहाँ म गइराखेको छु त्यहाँनिर मेरो अनुभवले मेरो अनुसन्धानले चाहिँ के देखाएको छ भने छाउपडी चाहिँ एउटा कन्सेप्ट हो, छाउपडी एउटा प्र्याक्टिस हो। यसको चाहिँ यसको बटम लाइन प्रिन्सिपल भनेको अन्तर्निहित सिद्धान्त चाहिँ रेस्ट्रिक्सन हो। रेस्ट्रिक्सनको पर्सपेक्टिभबाट हेर्ने हो भने यो चाहिँ संसारैभरि छ जहाँ जहाँ नेपालीहरू छन् भन्ने हो। तर यसले चाहिँ एउटा डिस्कोर्स लिन पर्थ्यो। त्यति बेला चाहिँ कस्तो थियो भने मैले लामो समयदेखि अनुसन्धान गर्ने, पढाउने, गाउँमा जाने अनि त्यो छाउपडी फ्री गाउँहरू फ्री गर्ने, डिक्लेयर गर्ने यस्तो खालको कामहरू व्यक्तिगत रूपमा भएको थियो। अनि अहिले हालसालै आएर 2014 युएनले महिनावारी बार्ने कारणले गर्दा जेन्डर इक्वालिटी चाहिँ एचिभ गर्न सकिएन भनेर उनले चाहिँ एउटा ह्युमन राइट काउन्सिल भन्ने एउटा फोरम हुन्छ त्यो फोरमले डिक्लेयर गर्यो। बिस्तारै विशेष गरिकन वासमा काम गर्नेहरू, वाटर एन्ड सेनिटेसन भनेको तपाईँको पानीको व्यवस्था गर्ने, टोइलेट बनाउने, त्यो संस्थासँग आबद्ध भएर, त्यो कामसँग आबद्ध भएर काम गर्ने संस्थाहरूले चाहिँ के गरे भने महिनावारीको बारेमा कुरा गर्न थाले। तर अनफर्चुनेटली के भयो भने छाउपडी गोठ भत्काउने तर मानिसहरूको दिमागमा भएको, मनमा भएको डर, उनीहरूको त्यो माइन्डसेट, त्यो छाउपडी हटाउन चाहिँ काम गरिएन। अनि त्यसले गर्दाखेरि यो चाहिँ सुरु नै भएको थिएन कि, यसको डिस्कस नै सुरु भएको थिएन।
हजुर, अब यही कुरामा जस्तो अब तपाईँले भन्नुभयो विभिन्न अन्तर्राष्ट्रिय समुदाय संगठनहरूले त्यो छाउपडीको गोठहरू भत्काए पनि मान्छेको मनमा जुन हुन्छ त्यसले त्यो चाहिँ भत्किएको थिएन भनेर, तर अब कानुनको कुरा गरौँ यहाँ चाहिँ सन् 2005 चाहिँ यो प्रथालाई चाहिँ बन्द गर्ने भनेर घोषणै भएको थियो। अहिले चाहिँ अब के हुन्छ त
2005 चाहिँ सुप्रिम कोर्टले स्टे अर्डर जारी गरेको यो चाहिँ माल प्र्याक्टिस हो भनेर 2008 आएर चाहिँ महिला मन्त्रालयले एउटा छाउपडी गाइडलाइन भनेर भनेको छ के।
हजुर,
त्यो छाउपडी गाइडलाइन चाहिँ यति चाहिँ गाइडलाइन भनेको आफैमा निर्देशिका, यो नयाँ संविधानसँग तालमेल मिलाउने गरी थुप्रै कानुनहरू निर्माण गर्नुपर्ने छ। त्यो निर्माण गर्ने सन्दर्भमा 2017 जनवरी 30 चाहिँ यदि छाउपडी गोठमा भयो, लग्यो अथवा केही गर्यो भनेदेखि त्यसलाई चाहिँ 3 महिना जेल, 30,000 रुपियाँ जरिवाना गर्ने भनेर प्रस्ताव पेश भएको छ। यो चाहिँ क्याबिनेट पार्लियामेन्टले पास गर्नुपर्छ, यो अब टाइम गरेकै छैन होइन। अब यसरी हेर्दाखेरि चाहिँ तपाईँको नेपालमा कानुनै छैन आजको मितिसम्म। अब अलिकति लिबरल भएर सोच्ने हो भने ए बाबा कानुन त जति पनि छ नि भन्ने जस्तो लाग्छ। उदाहरणको लागि तपाईँको हाम्रो संविधान 2015 नयाँ संविधानले के भनेको छ भने आर्टिकल 16 राइट टु डिग्निफाइड लाइफ भनेको छ। सम्मानित जीवन जिउन पाउनको लागि त गोठमा बस्न पाइएन नि. तपाईँले गोठमा बस्ने त एउटा रेस्ट्रिक्सन इन टर्म्स अफ टचिङ हो. टचिङ पनि तपाईँको चाहिँ घरको फाउन्डेसन छुना हुँदैन, जग छुना हुँदैन भनेको भएर गोठमा बसेका हुन् होइन. तर जुन घरमा चाहिँ घरमा बस्न घरमा छुन दिइन्छ अथवा घरभित्र छिर्न दिइन्छ त्यहाँ त रेस्ट्रिक्सन इन टर्म्स अफ टचिङ अगेन. तपाईँको चाहिँ भान्सा छुना हुँदैन, चुलो छुना हुँदैन, केटा मान्छेलाई छुना हुँदैन, बच्चा बच्चीलाई छुना हुँदैन भनेको भएर एउटा कोठा भाडामा लिएर बसेको छ कुनै व्यक्ति काठमाडौँमा अथवा चितवनमा अथवा चाहिँ नेपालगञ्जमा भने उसले एउटा कुनामा बस्छ भनेपछि बटम लाइन प्रिन्सिपल चाहिँ रेस्ट्रिक्सन इन टर्म्स अफ रेस्ट्रिक्सन हो, रेस्ट्रिक्सन इन टर्म्स अफ टचिङ. तर गोठमा बस्दै गर्दा अथवा एउटा कुनामा बस्दै गर्दा उसले धन्नै 40 प्रकारका चाहिँ बार्न पर्ने कुराहरू बारेको हुन्छ. खानासँग सम्बन्धित यो खाना हुने त्यो खाना नहुने भन्ने, तपाईँको छुन हुने र नहुनेसँग, यहाँ जान हुने र नहुने भन्ने कुरासँग सम्बन्धित झन्डै विभिन्न खालका मैले अहिलेसम्म अनुभवको आधारमा मेरो अनुसन्धानको आधारमा हेर्दाखेरि 40 प्रकारको चिजहरू देखिएको छ. मिथ्या कुराहरू बार्न पर्ने कुराहरू त्यो बार्दाखेरि गोठमा गएर बस्दाखेरि चाहिँ एउटा कुरा बढी हुने भयो हेर्दाखेरि सबैले देख्ने भए. तर घरको कुनामा बसेको एउटा कोठा भाडामा लिएर बसेको एउटा कुनामा बसेको चाहिँ कसैले पनि देख्ने भएन. त्यो कुरामा हामी क्लियर हुन जरुरी छ एउटा कुरा. अर्को कुरा संविधानले दिएको राइट टु डिग्निफाइड लाइफ, आर्टिकल 17 राइट टु फ्रिडम, आर्टिकल 18 राइट टु इक्वालिटी, 38 राइट टु वुमेन. यसरी हेर्ने हो भने संविधानमा चाहिँ प्रशस्त ठाउँहरू छ कि हामीले चाहिँ यो त्यो पनि फेरि फन्डामेन्टल राइट अन्तर्गत छ भने चाहिँ यो चाहिँ एकदम अपराध हो, यो चाहिँ कानुन लाग्छ, यसरी गर्न पाइँदैन भन्ने खालको देखिन्छ, हुँदै नभएको भन्ने होइन. अझै हामीले गएर हेर्ने हामीले खास के हो भने यो डिस्कोर्समा यो महिला अधिकारको मानव अधिकारको शान्तिको जुन डिस्कोर्स छ नेपालमा विशेष गरी महिला अधिकारको कुरा गर्दाखेरि 1991 हामीले 40-47 आन्दोलन भन्छौँ त्यति प्रजातन्त्र त्यतिखेरबाट महिला अधिकारका कुराहरू एनजिओहरू आए त्यसपछि कामहरू हुन थालेको देखिन्छ. त्यो डिस्कोर्समा नै चाहिँ महिनावारीको अधिकार महिनावारी भन्ने कुरालाई चाहिँ कुरा गरिएन, लुकाइयो. नत्र भनेदेखि तपाईँको इक्जाम्पलको लागि 2009 एउटा एन बनेको छ घरेलु हिंसा कसो तथा सय 2066 भनेर एउटा चाहिँ कानुन बनेको छ. त्यसको परिभाषा हेर्नुहुन्छ भने कुनै पनि किसिमको शारीरिक मानसिक भावनात्मक हिंसा भएको अवस्थालाई चाहिँ घरेलु हिंसाभित्र जोगडिएको छ भने त महिनावारीको कारणले गर्दाखेरि त सबै खाले हिंसा हुन्छ नि. त्यहाँ भावनात्मक सामाजिक हुन्छ, शारीरिक हुन्छ, सांस्कृतिक हुन्छ, राजनैतिक हुन्छ, वातावरणीय हुन्छ. अघि मैले भनेका संविधानले दिएका 10 अधिकारहरू चाहिँ हनन हुन्छन्. मान्छे त अहिले गोठमा बस्दा अथवा सफा गोठमै बस्नु, सफा कोठामै बस्नु, कुनामै बस्नु, काठमाडौँको एउटा घरमा छुट्टै कोठामा बसिरहेको छ उसलाई सबै कुरा छ, अट्याच बाथरुम सबै कुरा छ भने पनि उसले त उसको भाइ सर त बाउलाई छुन पाउँदो रहेनछ त. उसले उसको आफ्नो भाइ सर त के अरे भान्सामा जान पाउँदैन त. उसको बाउ सर उसले पूजा कोठामा जान पाउँदैन. बाउ सर चाहिँ भाइ सर उसले चाहिँ के अरे त्यो पूजाको प्रसादहरू खान पाउँदैन, दुध खान पाउँदैन, अचार खान पाउँदैन. त्यस्तो कुराहरूले एउटा जुन सेल्फ इस्टिम, जुन एउटा डिग्निटी, जुन एउटा मेन्टल हेल्थलाई असर गरेको हुन्छ त्यो कुराहरू चाहिँ मान्छेहरू कसैले पनि कुनै पनि डिस्कोर्सका मान्छेहरूले यो कुरालाई अगाडि ल्याइदिनु भएन भने चाहिँ यो मिनिस्ट्रल राइटको कुरा, मानव मर्यादित महिनावारीको कुरा चाहिँ यो इन्टायर डेभलपमेन्ट र ह्युमन राइट पिस बिल्डिङको डिस्कोर्समा नै एकदमै हेभिली ओभरलोड भयो, व्यवस्था गरियो. त्यसैको कारण चाहिँ आज हामीले यो दशा भोगिरहेको छौँ. आज पनि थुप्रै सरकारका मान्छेहरू, थुप्रै एनजिओमा काम गर्नेहरू, थुप्रै आफूलाई एक्टिभिस्ट भन्ने मान्छेहरू यसमा बोल्दैनन् र काम गर्न चाहिरहेका छैनन् किनभने उनीहरू यसको प्र्याक्टिस गरिरहेछन्.
हजुर, अब यो प्र्याक्टिस गरिरहेछन् भन्ने कुरा गर्नुभयो र सपोज अब कानुन नै आयो लिगल्ली, अब यो चाहिँ अब यसो गर्न नपाइने, यसो गरेमा जेल सजाय हुन्छ भन्ने कानुन नै आयो भने पनि तपाईँले अघि भन्नुभएको थियो मनभित्र जुन एउटा प्रथा छ त्यसलाई तोड्न गाह्रो हुन्छ भनेर. तपाईँ त अब गाउँ गाउँ जानुहुन्छ, नेपालको पहाड पहाड जानुहुन्छ र यो प्रथा विरुद्ध तपाईँ लागिरहनु भएको छ. तपाईँलाई के लाग्छ त्यो मनभित्र रहेको एउटा धार्मिक आस्थाका कारणले पनि यो गरिएको भनिन्छ, त्यो तोड्न चाहिँ कतिको गाह्रो छ त? अब
हामीले कानुन हुँदाखेरि एकदमै सजिलो हुन्छ. मैले अहिले गएर चाहिँ संविधानमा यस्तो भनेको छ भनेर जसरी मान्छेलाई अन्तर्राष्ट्रिय मानव अधिकारमा यस्तो भनेको छ, मानव अधिकार हो भने जति भन्न मलाई गाह्रो भइराखेको छ, मान्छेलाई बुझाउन गाह्रो भइरहेको छ. कानुन भइसकेपछि मान्छे डराउँछ. तपाईँको जेब्रा क्रस हिजो नै काठमाडौँमा जेब्रा क्रस त आज भएको होइन. मैले काठमाडौँ 1995 थाहा पाएको सबभन्दा पहिला स्थापना पढेर जाहिर खोज्न आउँदाखेरि त्यतिखेर पनि जेब्रा क्रस थियो तर कसैले पनि जेब्रा क्रस चाहिँ क्रस गर्दैनथे. तर आज पैसा तिर्न थालिसकेपछि जरिमाना लाग्छ भनेपछि मान्छे जेब्रा क्रसमा के अरे बाटो काट्छन् भनेपछि नेपालीहरू यस्तो खालको छ कि उनीहरूलाई कानुन भइसकेपछि काम गर्न सजिलो हुन्छ. त्यसरी कानुन आवश्यक छ, भन्ने एउटा बाटो हो, तर अर्को बाटो सँगसँगै जहिले पनि कानुन र व्यवहारको चाहिँ तारतम्य मिल्न पर्छ। तारतम्य मिल्नको लागि चाहिँ समुदायमा जति पनि कामहरू भएका छन्, मलाई लाग्छ यो अहिले अहिले जुन खालको बहस भइरहेको छ, यस मैले अहिलेसम्म थाहा पाएकोमा सबभन्दा राम्रो रचनात्मक खालको छलफल चाहिँ यसपालि भएको छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा। हिजो अस्ति साथीहरू टोयलेट कतिवटा बनाए भनेर बसिरहेको थिए, तर त्यो टोयलेट चाहिँ महिलाहरूले प्रयोग गर्न पाउँछन् कि पाउँदैनन्, महिनावारी भएको बेला छिर्न दिन्छ कि दिँदैनन्, महिनावारी भएको महिलालाई चाहिँ त्यो प्याड छिर्न मिल्छ कि मिल्दैन, ठाउँ कस्तो छ, पानी छ कि छैन, डिस्पोजल गर्ने ठाउँ छ कि छैन भन्ने बारेमा टोयलेट बनाउने साथीहरूले हेर्नु भएन। तर अब चाहिँ टोयलेट बनाउने साथीहरूले, खाने पानी बनाउने साथीहरूले महिलाहरूलाई प्रयोगयोग्य छ कि छैन, मर्यादित महिनावारीका लागि सहयोग गर्ने खालको छ कि छैन भन्ने हेर्नुहुन्छ भने त्यही बेलामा अब चाहिँ गरुड पुराण, हामी धार्मिक कुरा गर्दाखेरि गरुड पुराण, मनुस्मृति, चाणक्य नीति, ऋषि पञ्चमीमा हो खास गरिकन देखिएको भनेको ती चिजहरूलाई कसरी पुनर्मा परिमार्जन गर्ने, त्यसको चाहिँ वैज्ञानिक कुरा सत्य कुराहरूलाई कसरी चाहिँ प्रयोग गर्ने भन्ने बारेमा पनि सँगसँगै कुराकानी र बहसहरू हुन्छन्। र अब अहिले चाहिँ अब अलिक सजिलो हुन्छ भन्यो
हजुर। अब राधाजी अन्त्यमा एउटा प्रश्न सोध्न मन लागेको छ, अब तपाईँले भन्नुभयो डिस्क्रिमिनेसन, यो महिनावारी सम्बन्धीको डिस्क्रिमिनेसन गाउँ घरमा मात्र नभएर काठमाडौँकै ठुल्ठुला सहरहरूमा पनि हुन्छ, नेपालका ठुल्ठुला सहरहरूमा पनि हुन्छ, र तपाईँ बारम्बार यो स्कुले विद्यार्थीहरूसँग पनि भेट्नुहुन्छ, उनीहरूको चाहिँ के प्रतिक्रिया पाउनुहुन्छ यसमा?
छौपडी प्रथा संसारै भरि छ, जहाँ नेपाली छन्, मैले अमेरिकामा, बेलायतमा, एसियामा सबै ठाउँमा देखेको छु, काठमाडौँको मात्रै कुरा भएन। अर्को कुरा बच्चाहरूको कुरा गर्दाखेरि बच्चाहरूलाई महिनावारी भनेको के हो भनेर जुन किताबमा लेखेको छ क्लासको करिकुलमबाट सुरु हुन्छ, 9 क्लासमा एकदमै प्राविधिक परिभाषा छ, प्रोसेसै छ त्यहाँ, उनीहरूले पास गर्नका लागि त्यो कुरा केही न केही अलिअलि भन्छन्, उनीहरूलाई थाहा छ, तर उनीहरू बार्छन्। किन बार्छन् भने उनीहरूलाई पढाउने जुन शिक्षक छ, शिक्षक पनि बार्नुहुन्छ, चाहे त्यो पुरुष होस् चाहे महिला होस्। टिचरहरूले के भन्नुभएको छ भने यो चाहिँ अशुद्ध रगत हो, फोहोरी रगत हो, जमेर बसेको हुन्छ, निश्चय गरी राम्रै हुन्छ भन्नुहुन्छ। तर स्वास्थ्य कर्मीहरू जानुभयो त्यस्तै भन्नुहुन्छ भने त्यो जुन यो महिनावारी भनेको के हो, किन हुन्छ भन्ने कुरा जुन वैज्ञानिक परिभाषा छ, प्राकृतिक रूपमा हुने कुरालाई जुन वैज्ञानिक रूपमा परिभाषा गरेर जुन हामीले भन्नुपर्ने कुरा छ, त्यो कुरा नै मेजर चाहिँ ब्यारियर हो, त्यो कुरा बच्चाहरूमा पुगेकै छैन। जुन बच्चाहरूलाई पुगेको छ, जुन स्कुलमा राम्रो बुझाउन सक्ने शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, त्यहाँ चाहिँ अलिकति बुझेको अवस्था छ, म जस्ता जिन्दगीभरि ऋषि पञ्चमी नगर्ने, जिन्दगीभर कुनै कुरा नबार्ने खालका भाइ बहिनीहरू पनि भेटिन्छन् होइन। तर अधिकांश चाहिँ समस्या के हो भने हजुरबा हजुरआमाले बार्ने भन्नुहुन्छ, देउता रिसाउँछन् अरे, मेरो घरमा थान छ, स्कुल जाने बाटोमा मन्दिरको बाटो भएर जानुपर्छ, त्यही भएर म जान्न भन्ने खालको भाइ बहिनीहरू चाहिँ प्रशस्त भेटिन्छन्।
हजुर राधाजी, हामीलाई यसरी समय दिएर यतिको जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद।
तपाईँ र तपाईँको टिम प्रति आभारी छु, र विशेष गरिकन म एउटा अनुरोध गर्न चाहन्छु, अस्ट्रेलियामा बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरू, उहाँहरूले नेपालमा भए जस्तै फार वेस्टमा हामीले देखिने जस्तै कुरा गर्ने जस्तै गरेर महिनावारी बार्ने चलन तपाईँ छाउपडी छ कि छैन, एउटा एकदमै सिस्टम भएको एकदम राम्रो समाजमा बस्नु भएको छ, तर तपाईँहरूले चाहिँ पूजा कोठा छुनु चाहिँ छुनुहुन्न, भान्सा छुनु चाहिँ छुनुहुन्न, श्रीमला छुनु छुनु, जुन बार्न पर्ने 40 भन्दा बढी कुराहरू छन्, ती कुराहरू चाहिँ तपाईँहरूले बार्नुहुन्छ कि बार्नुहुन्न, तपाईँ साँच्चीकै मानव भएर बाँच्नु भएको छ, एउटा सम्मानित जीवन भएर बाँच्नु भएको छ कि एउटा चाहिँ पशु भएर बाँच्नु भएको छ, आफूले आफैलाई प्रश्न गर्नुहोस्, च्यालेन्ज गर्नुहोस्, रिफ्लेक्सन गर्नुहोस्, र आफ्नो थिङ्किङ प्रोसेसमा बिहेभियरमा चाहिँ चेन्ज गर्नुहुन अनुरोध र अपिल गर्न चाहन्छु।
SBS रेडियो समाचार, समसामयिक विषय र प्रेरणादायी कथाहरू तपाईँकै भाषामा, कुराकानीमा सहभागी हुनुहोस् sbs.com.au/nepali।